शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2076 साल कार्तिक 27 गते बुधबार, नेपाल सम्मत 1140, नोभेम्बर 13 तारिक सन् 2019।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
सरकार सीमा सुरक्षा सशक्त बनाउँदै 100 भन्दा धेरै सुरक्षा पोस्ट थप्ने तयारी।
पार्टीभित्र सरकार विरोधी मोर्चा कमजोर बनाउने प्रधानमन्त्रीको रणनीति, मन्त्री बन्न नेताहरूको दौडधुप।
अमेरिका जान खोज्दा बन्धक बनाइएका 4 नेपालीको उद्धार, 5 अझै गिरोहको कब्जामा।
भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू, प्रमुख दल शिवसेनाको चर्को विरोध, सर्वोच्चमा रिट।
र एसियन महिला सेन्ट्रल जोन भलिबल उपाधिका लागि नेपाल र मालदिप्स भिड्ने।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। सरकारले भारत र चीनसँग सिमाना जोडिएका स्थानको सुरक्षालाई सशक्त बनाउने गरी थप बोर्डर अब्जर्भर पोस्ट बीओपी राख्ने सघन तयारी अघि बढाएको छ। चीनसँगको सीमा क्षेत्रमा समेत सरकारले पहिलो पटक स्थायी बीओपी राखेर सीमा सुरक्षालाई बलियो बनाउने गरी तयारी गरेको हो। भारतले नेपाली भूमि लिपुलेख र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरे लगत्तै सीमा सुरक्षाका विषयमा राष्ट्रिय एकता बनेको सरकारले बताउँदै आएको छ। गृहमन्त्री रामबहादुर थापाले सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै सीमा सुरक्षामा राष्ट्रिय एकता बनेको र सीमा सुरक्षाका लागि थप बीओपी सञ्चालन गर्न लागिएको बताउनु भएको थियो। सरकारले भारत र चीनसँग जोडिएका थप 100 स्थानमा सशस्त्र प्रहरीको प्रस्तावमा थप बीओपी राख्ने गरी तयारी गरेको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले भारत र चीनसँगका सीमा क्षेत्रमा 100 भन्दा बढी बोर्डर अब्जर्भर पोस्ट बीओपी थप गर्ने गरी नीतिगत तयारी अघि बढ़िसकेको बताउनु सीमा क्षेत्रमा 100 भन्दा बढी बोर्डर अब्जर्भर पोस्ट बीओपी थप गर्ने गरी नीतिगत तयारी अघि बढ़िसकेको छ। जनशक्ति व्यवस्थापनका विषयमा थप परामर्श हुँदैछ, गृह प्रवक्ता शर्माले भन्नुभयो। शर्माले सशस्त्र प्रहरीमा नयाँ जनशक्ति पदपूर्ति गरेर जनशक्ति व्यवस्थापन गर्न तत्काल सम्भव नभएका कारण थप बीओपीमा खटाइने जनशक्तिलाई भन्सार, गण, गुल्म, वाहिनी तथा हेडक्वार्टरबाट खटाइएका मध्येबाट कटौती गरेर व्यवस्थापन गर्ने गरी छलफल भइरहेको जनाउनुभयो। हाल भारतसँगको सीमातर्फ नेपाली सीमाको सुरक्षा गर्न सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा 107 बीओपी सञ्चालनमा छन्। प्रत्येक बीओपीमा 35 समूहमा टोली खटाइएको छ। सशस्त्र प्रहरीको एक बीओपीबाट अर्को बीओपीको दूरी 18-20 किलोमिटरमा छ। नेपालको भारतसँग करिब 1,880 र चीनसँग 1,414 किलोमिटर सीमा जोडिएको छ। सबै बीओपीमा गरी सशस्त्र प्रहरीको 3,745 सीमा सुरक्षामा खटिएका छन्। हाल सशस्त्र प्रहरीको कुल दरबन्दी 37,117 छ। चीनसँग जोडिएका नाकामा भने सरकारले हालसम्म बीओपी राखेको छैन। सीमा सुरक्षा सशक्त बनाउँदै सरकार 100 बढी बीओपी थपिँदै राजधानी दैनिकमा समाचार छ।
भारतले लिम्पियाधुरादेखि कालापानी सहित लिपुलेखको भूभाग गरी 395 वर्ग किलोमिटर क्षेत्र अतिक्रमण गरेको नयाँ तथ्य खुलेको छ। सरकार आफैले गठन गरेको अध्ययन समितिले दिएको प्रतिवेदन गुपचुप राख्दा हालसम्म 372 वर्ग किलोमिटर क्षेत्र भारतले ओगटेको सार्वजनिक हुँदै आएको थियो। 4 वर्ष अघि सूर्यनाथ उपाध्यायको संयोजकत्वमा बनेको सीमा विवाद सम्बन्धी अध्ययन टोलीले लिम्पियाधुरासम्मको भूभाग नेपालकै भएको निष्कर्ष निकालेको थियो। लिम्पियाधुरा लिपुलेख खालापानी गरी भारतले 395 वर्ग किलोमिटर नेपाली भूभाग अतिक्रमण गरेको प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ। टोलीले सरकारलाई समाधानका विकल्प सहितको सुझाव दिएको थियो। प्रतिवेदन अनुसार लिम्पिया धुराको 335 र लिपुलेख कालापानीको 60 गरी 395 वर्ग किलोमिटर क्षेत्र भारतले मिचेको छ। 395 वर्ग किलोमिटर अतिक्रमणमा आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
लिम्पिया धुरा कालापानी र लिपुलेख सहितको नेपाली भूभाग राखेर भारतले नयाँ नक्सा सार्वजनिक गरेसँगै यस क्षेत्रमा चर्को विरोध हुन थालेपछि सुदूरपश्चिम मन्त्री परिषदको सोमबार बसेको आकस्मिक बैठकले छाङ्गरू र टिङ्कर जोड्ने घोडेटो बाटो निर्माण गर्ने निर्णय गर्यो। अतिक्रमित भूमि फिर्ताका लागि कूटनीतिक पहल गर्न र सीमा सुरक्षा बल राख्न संघीय सरकारसँग अनुरोध गर्ने तथा ब्यास गाउँपालिका 2 दुम्लिङदेखि छाङ्गरू र टिङ्करसम्म घोडेटो बाटो प्रदेश सरकारले निर्माण गर्ने निर्णय आकस्मिक रूपमा बसेको बैठकले गरेको हो। प्रदेश सरकारले कति किलोमिटर बाटो बनाउने र कति बजेट विनियोजन गर्ने भन्ने यकिन गरिसकेको छैन। भारतीय अतिक्रमणमा परेका लिम्पियाधुरा कालापानी क्षेत्रमा रहेका कुटी, नाभी, गुन्जी, छङ्गारू र टिङ्कर मध्ये 3 गाउँका बासिन्दालाई भारतले नागरिकता र राशन कार्ड दिइसकेको छ। सौका जातको बसोबास रहेका छङ्गारू र टिङ्करमा पञ्चायतकालमा गोरेटो बाटो समेत बनाइएको छैन। प्रदेश सरकारले घोडेटो बाटो बनाउने भनी गरेको निर्णयले सीमा क्षेत्रका बासिन्दा खुसी भए पनि निर्णय कार्यान्वयनमा ढुक्क छैनन्। पञ्चायतमा बनाएको घोडेटो बाटो अहिले छैन। स्थानीय सन्तोष कुमार ऐतवालले भन्नुभयो, अहिले प्रदेश सरकारले गरेको निर्णय छिटो कार्यान्वयन होस् भन्ने चाहन्छौं। दार्चुलाको ब्यास गाउँपालिका 1 पर्ने टिङ्कर र छाङ्गरू गाउँ भौगोलिक रूपमा विकट छन्। कालापानी, लिम्पियाधुरा, लिपुलेख पर्ने दार्चुलाको ब्यास क्षेत्रमा पैदल मार्ग समेत छैन। सीमाका बासिन्दालाई बाटो समेत छैन। नागरिक दैनिकमा समाचार छ।
मोरङको रतुवामाई नगरपालिका 1, सोनापुर र सुनवर्सी नगरपालिका 8 सिक्टीमा भारतीयले 10 गजा क्षेत्र मिचेर धमाधम संरचना निर्माण गरिरहेका छन्। भारतीय सीमा सुरक्षा बल एसएसबीको आडमा त्यहाँका नागरिकले नेपाली भूभाग अतिक्रमण गर्दै बस्ती विस्तार गरिरहे पनि त्यसलाई नियन्त्रण गर्न सकिएको छैन। सशस्त्र र नेपाल प्रहरीले संरचना निर्माण नगर्न गरेको आग्रह व्यवस्था गर्दै बस्ती विस्तार गर्ने काम भइरहेको सीमा क्षेत्रका बासिन्दाको सशस्त्र प्रहरीले 10 गजा मिचेर सुनापुरमा 38 र सिक्टीमा 75 गरेर 113 घर निर्माण भइसकेको विवरण माथिल्लो निकायमा पठाएको छ। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वको बोर्डर आउट पोस्ट बरडङ्गालाई 2 नाका हेर्ने गरी जिम्मेवारी छ। सीमा सुरक्षाका लागि स्थापित सशस्त्रको युनिट नाकाबाट 19 किलोमिटर उत्तरमा पर्छ। सुनापुर र सिक्टीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा एउटा प्रहरी चौकी छन्। संख्यात्मक हिसाबमा नेपाल प्रहरी थोरै भएकाले पनि भारतीयले टेर्दैनन्। सिक्टीमा स्थानीय मोहम्मद राजाले 2 देशीय सिमाना छुट्याउने 10 गजा क्षेत्रका पिलर वरपर हुँदै बस्ती नेपालतिर विस्तार हुने क्रममा रहेको बताउनु भएको छ। उहाँका अनुसार सिमानामा गाडिएका 2 जङ्गे र 2 मझौला पिलर भारतीयले विस्तार गरेको घना बस्तीभित्र पर्छन्। सीमामा भारतीय बस्ती विस्तार हुँदै आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्री परिषद परिवर्तन गर्ने तयारी गर्नुभएको छ। केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा माग्ने र उनीहरूको सट्टा नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना देखिएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार पूर्व एमाले र पूर्व माओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीलाई हटाएर सरकार बाहिर रहेका प्रभावशाली नेताहरूलाई मन्त्री पद दिने तयारी थालिएको हो। प्रधानमन्त्री निकट स्रोतका अनुसार सरकार बाहिर रहेका र सरकारको आलोचना गरिरहेका नेता सुरेन्द्र पाण्डे, घनश्याम भूषाल र जनार्दन शर्मालाई मन्त्री बनाउने तयारी छ। त्यसै गरी सरकारसँग नरम रहेका र पार्टीमा प्रभाव राख्ने नेताहरू पम्फा भूषाल, देवेन्द्र पौडेल र छविलाल विश्वकर्मालाई पनि मन्त्री बनाउने तयारी गरिएको छ। वर्तमान सरकारको गुण र दोषको आधारमा समर्थन र विरोध गर्नुपर्छ भन्ने भीम रावललाई पनि जिम्मेवारी दिने तयारी रहेको स्रोतले बताएको छ। तर उहाँ यसअघि नै उप प्रधानमन्त्री भइसकेकाले कुन मन्त्रालय कुन हैसियतमा दिने भन्ने बारे कुन तय भएको छैन। रावलको हकमा पोर्टफोलियो नमिल्न सक्छ, त्यसकारण उहाँलाई पुनर्गठित मन्त्री परिषदमा सहभागी गराउने कि नगराउने भन्ने विषयमै छलफलमै रहेको छ। स्रोतले भनेको छ, मन्त्री फेर्न कसरत, सरकार विरोधी मोर्चा कमजोर बनाउने रणनीति। नागरिक दैनिकमा समाचार छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सहित मन्त्री परिषदका सदस्यहरू फेर्न चाहेपछि सत्तारूढ नेकपाका नेताहरू आन्तरिक लभिङमा उत्रिएका छन्। यो महिना सकिए लगत्तै मन्त्री परिषद पुनर्गठन गर्ने योजना अनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग दिनहुँ जसो छलफल गरिरहनु भएको छ। पूर्व एमाले र पूर्व माओवादी दुवै पक्षका मन्त्रीहरू फेरबदल गर्ने र त्यसमा नयाँ व्यक्ति कसलाई लैजाने भन्ने विषयमा दुई अध्यक्ष बीच लेखाजोखा भइरहेको स्रोतले जनाएको छ। नयाँ ढंगले अघि बढ्न टिममा केही हेरफेर गर्ने मनासय प्रधानमन्त्रीबाट आएपछि गृह कार्य भइरहेको छ। प्रधानमन्त्री निकट नेकपाका एक नेताले भने केही दिनभित्रै मन्त्री परिषद हेरफेर हुन सक्छ। यसअघि पनि प्रधानमन्त्री ओलीले मन्त्री परिषद पुनर्गठन गर्न लागेको चर्चा चल्ने गर्थ्यो। अहिले भने गम्भीरतापूर्वक नै पुनर्गठनको तयारी भइरहेको ती नेताले बताएका छन्। सत्ता साझेदार समाजवादी पार्टीको पनि सरकारमा बस्ने नबस्ने टुङ्गो गर्न संघीय परिषद र केन्द्रीय समिति बैठक हुँदैछ। बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा रहेकाले 30 गते अघि मन्त्री परिषद फेरबदल नहुने नेकपाका नेताहरूले जनाएका छन्। प्रधानमन्त्री ओलीको सचिवालयका सदस्यहरूलाई मंगसिर 1 गतेदेखि लागू हुने गरी राजीनामा दिन गएको शुक्रबार नै उहाँले भनिसक्नु भएको छ। सचिवालय र मन्त्रीहरूमध्ये राम्रो काम गरेकालाई प्रधानमन्त्री ओलीले दोहोर्याउने र बाँकीमा नयाँ व्यक्तिलाई ल्याउने तयारी गर्नुभएको छ। मन्त्री बन्न नेताहरूको दौड़ आजको कान्तिपुरमा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नु होला।
ठिकै हो, दिल्ली नै जानुपर्छ।
जान त दिल्ली नै जाउँ न, फेरि त्यहाँ गएर टेन्सन हुने हो कि?
दाई भाउजू, अघिदेखि दिल्लीको कुराले अलमल्ल पर्नुभयो जस्तो लाग्यो। अर्काको ठाउँ जे पनि पर्न सक्छ, तर यसको लागि मसँग उपाय छ। त्यो हो होटल युग भिल्ला, जुन हाम्रै नेपालीबाट सञ्चालित छ। बिरामी भएर गएका, बिरामी भेट्न जाने, घुम्न गएका, बिजनेसका लागि गएका सबैलाई गन्तव्यसम्म पुर्याउन सहयोग पनि गर्छ। ठगिने चोरिने डर पनि भएन नि। होटलसम्म कसरी पुग्ने भनेर पनि चिन्ता लाग्न सक्ला। यसको लागि फोन गर्नुहोस् न, एयरपोर्टसम्म रिसिभ गर्न आइहाल्छ नि।
होटल युग भिल्ला, करोलबाग, न्यू दिल्ली। प्रोप्राइटर ओमकार शर्मा। मोबाइल +91 98 10 42 09 18। फोन +91 11 41 54 45 52। हाम्रो वेबसाइट yugvilla.com।
ओहो निशा, आज एकदमै खुसी देखिन्छौ नि, किन?
समीर, आज त मैले डबल खुसी पाएको छु नि।
के हो त्यस्तो डबल खुसी आली?
मैले एक वर्ष अगाडि प्राइम लाइफ इन्सुरेन्सको बिमाङ्कन डबल हुने प्राइम जीवन उपहार पोलिसी लिएको थिएँ, जसले मलाई एउटा बिमा पोलिसी लिँदा सोही बिमाङ्क बराबरको अर्को पोलिसी निशुल्क प्रदान गरेको छ नि।
ए हो र, अनि बोनस?
यस योजनाको दुवै पोलिसीमा नियम अनुसारको बोनस पनि प्राप्त हुन्छ। हो, प्राइम जीवन उपहार पोलिसी लिँदा मैले त सोही बिमाङ्क बराबरको अर्को पोलिसी उपहार स्वरूप निशुल्क प्राप्त गरे। कतै तपाईँहरू यो बिमा योजना लिन छुट्नु भएको त छैन? त्यसैले आजै प्राइम जीवन उपहार पोलिसी लियौ, आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाऊ।
प्रिमियम सिंगल, बिमाङ्क डबल र डबल भन्दा बढी प्रतिफल। प्राइम जीवन उपहार बनाउँछ जीवनलाई सदाबहार। प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। दक्षिण पूर्वी अफ्रिकी राष्ट्र मलावीमा 32 दिनदेखि बन्धक बनाइएका 4 नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्यूरोले उद्धार गरेको छ। अमेरिका जाने आशमा मानव तस्करको फन्दामा परेका उनीहरू गत सोमबार राति काठमाडौँ आइपुगेका छन्। चारैजना एक वर्ष अघि भारतीय एजेन्टको पछि लागेका थिए। एजेन्टले बोलिभिया हुँदै अमेरिका पुर्याउने आश्वासन दिएको थियो। शारीरिक र मानसिक यातना दिएर राखिएका उनीहरूलाई ब्यूरोले मलावी प्रहरीसँगको समन्वयमा छुटाएको हो। गिरोहले उनीहरूलाई भियतनाम, इथियोपिया, मादागास्कर, जोर्डन, दुबई, अजरबैजान हुँदै मलावी पुर्याएको थियो। प्रारम्भिक बयानमा उनीहरूले गुमाएको यकिन रकम नबताए पनि प्रत्येकले 15 लाख रुपियाँ भन्दा बढी फसाएको हुन सक्ने प्रहरीले जनाएको छ। चारैजनालाई मलावीको राजधानीबाट 300 किलोमिटर टाढा ब्लान्टायर शहरमा बन्धक बनाइएको थियो। सोही क्षेत्रबाट अमेरिका जाने नाममा अलपत्र परेका अन्य दुई नेपालीको समेत उद्धार गरिएको छ। ती दुईजना टिकट खर्च नजुटेकाले फर्कन पाएका थिएनन्। 4 जनालाई भने परिवारले नै टिकट व्यवस्था गरिदिएका थिए। मलावी प्रहरीले मानव तस्करीलाई आश्रय दिने घरधनी नाजिर अहमदलाई पक्राउ गरेको छ। उद्धार भएकाहरूले मलावीमै अन्य 5 नेपाली पनि मानव तस्कर गिरोहको फन्दामा परेको तर उनीहरू प्रहरीको सम्पर्कमा आइ नसकेको सूचना ब्युरोलाई दिएका छन्। उद्धार भएका मध्ये 3 26 वर्ष मुनिका र 1 36 वर्षका छन्। काठमाडौँबाट भियतनामका लागि उडेका उनीहरूलाई शुरूमा भारतीय एजेन्टले सजिलै बोलिभिया पुर्याइदिने बाचा गरेको थियो। 20 दिनसम्म भियतनामको होटलमा राखेपछि इथियोपियाको राजधानी अदिस अबाबा लगियो। एजेन्टले छिट्टै बोलिभिया पुर्याइदिने भन्दै त्यहाँ 4 महिनासम्म होटलमा राखेको थियो। त्यसपछि दक्षिण पूर्वी अफ्रिकाको मादागास्कर स्थित होटलमा 25 दिन राखेर 3 सोझै र 1 दुबई हुँदै जोडन पुर्याइयो। अमेरिका जान खोज्दा बन्धक मलावीमा 6 नेपालीको उद्धार, 5 अझै गिरोहको कब्जामा। आजको कान्तिपुरमा समाचार छ।
जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद हिजो नेपालको औपचारिक राजकीय भ्रमणमा आउनुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उहाँ नेपालको 4 राजकीय भ्रमणमा आउनुभएको हो। राष्ट्रपति हमिदसँग उहाँकी पत्नी रसिदा हमिद पनि हुनुहुन्छ। राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्नुभयो। राष्ट्रपति हमिदलाई विमानस्थलमा नेपाली मौलिक पोशाकमा सजिएका पञ्चकन्याले परम्परागत तवरबाट फूलमालाले स्वागत गरेका थिए। उहाँलाई नेपाली सेनाको एक टुकडीले 21 तोपको सलामी अर्पण गरेको थियो। राष्ट्रपति भण्डारीको आतिथ्य स्वागतसँगै अति विशिष्ट अतिथिलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हा, उप प्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप गेवाली, प्रधान सेनापति, नेपाल प्रहरी, सशस्त्र र अनुसन्धान प्रहरी प्रमुखले स्वागत गरेका थिए। अति विशिष्ट कक्षमा देशको सामाजिक सांस्कृतिक झलको दिने नृत्य प्रस्तुत गरिएको थियो। राष्ट्रपति हमिदसँग हिजो परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले शिष्टाचार भेट गर्नुभएको छ। भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो। बंगलादेशका राष्ट्रपति हमिदले नेपालको न्यानो स्वागतका लागि नेपाली जनता र सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। भेटका अवसरमा नेपालको पर्यटन लगानी र आपसी सहकार्य गर्न सकिने विषय र यसअघि भइरहेका सहकार्यलाई थप बलियो बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री गेवालीले जानकारी दिनुभयो। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बंगलादेशका राष्ट्रपति हमिदबीच आज उच्च स्तरीय भेटवार्ता हुनेछ। अपरान्ह 4:30 बजेदेखि 5 बजेसम्म चल्ने भेटमा आपसी हितका विषयमा छलफल हुनेछ। राष्ट्रपति भण्डारीले आज समकक्षीको स्वागतमा रात्री भोज पनि आयोजना गर्ने कार्यक्रम छ। बंगलादेशका राष्ट्रपति हमिद काठमाडौँमा, उच्च स्तरीय भेटवार्ता आज, गोर्खापत्रमा समाचार छ।
राजपुर बमकाण्ड सम्बन्धी मुद्दाका आरोपित मोहम्मद आफताब आलम पक्षले बम विस्फोटमा घाइते भएका भारत सीतामणीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ। हिजो बिहान बम विस्फोटका घाइते भएका तथा साक्षी चमारले आफूलाई आलम पक्षले अपहरण गरी बयान फेर्न लगाएको बताएका हुन्। बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका चमारले आफूलाई 4 बन्धक बनाएर बयान फेरेको कागज गराएको स्पष्ट पारे। आलम विरूद्ध जिल्ला अदालत रौतहटमा थुन्छेक बहस चलिरहेको छ। सोही समय अदालत प्रवेश गर्दै सरकारी साक्षीका रूपमा राखिएका चमारले आफूलाई प्रहरीले पक्राउ गरी जबरजस्ती गलत बयान गर्न लगाएको भन्दै निवेदन दिन लगाएका थिए। तर थुन्छेक बहस चलिरहेको अवस्थामा साक्षी अदालतभित्र गई कुनै बयान दिन नपाउने भए पनि चमार जबरजस्ती अदालत प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिए लगत्तै प्रहरी समक्ष आफूलाई अपहरण गरी बयान फेर्न बाध्य बनाएको भन्दै चमार रोएका थिए। साथै आलम पक्षले आफू र आफ्नो परिवारको ज्यान लिने धम्की दिएको भन्दै सुरक्षाका लागि प्रहरीलाई आग्रह गरेका थिए। चमारले आफूलाई 4 अगाडि भारत सीतामढीकै मुसाचोक स्थित आफ्नो घरमा बसिरहेका बेला 4-5 मानिस जीप लिएर आई केही काम छ भनी अपहरण गरी आलमको शिवहर जिल्ला स्थित आफन्तको घरमा बन्धक बनाएर राखेको बताएका छन्। अपहरण गरी बयान फेर्ने कागजमा सही गराए। आजको नागरिकमा समाचार छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा 25 भ्यू टावर निर्माण शुरू भएको छ। संघीय सरकार अन्तर्गतको सघन शहरी विकास तथा भवन आयोजना कार्यालयले 1,54,14,39,164 रुपियाँमा ठेक्का लगाएर दमक नगरपालिका 3 दापगाछीमा टावर निर्माण अघि बढाएको हो। ठेक्का चीनको जेड सी सीजीआईसीसी र नेपालको आशिष ओम साईराम जेवी ललितपुरले संयुक्त रूपमा पाएका छन्। 76/27 भएको ठेक्का सम्झौता अनुसार 2078 पुस 27 निर्माण सक्नुपर्नेछ। सरकारले उच्च प्राथमिकतामा राखेको यस आयोजनामा संघीय सरकारको शहरी विकास मन्त्रालयको मात्रै लगानी रहने आयोजना कार्यालय झापाका निमित्त प्रमुख विनोद सिंहले बताउनुभयो। भ्यू टावरका लागि 5 बिघा जमीन छुट्याइएको छ। स्थानीयले 10 धुरदेखि 1 बिघासम्म जग्गा दमक नगरपालिकालाई निशुल्क उपलब्ध गराएका हुन्। टावरमा 18 तला अर्थात 72 मिटरको स्थायी संरचना र 7 तला 28 मिटर स्टीलको संरचना हुने साइट इन्जिनियर भूपेन्द्र यादवले बताउनुभयो। प्रत्येक तला 4 मिटर उचाइको हुनेछ। टावरमा अण्डरग्राउण्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल र कर्पोरेट कार्यालयहरू रहनेछन्। अण्डरग्राउण्ड पार्किङमा 240 सवारी साधन राख्न मिल्नेछ। 10 कठामा बन्ने टावर परिसरमा बगैँचा, पोखरी, फलैचा, बालुद्यान र 400 मानिस अट्ने खुल्ला स्टेज लगायत बनाइने इन्जिनियर यादवले बताउनुभयो। ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा टावर निर्माणको निर्णय गरिएको थियो। प्रधानमन्त्रीको नगरमा 25 तले भ्यू टावर। कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
मेगा रेमिट बचत खातामा कोरियाको कोइनसट, अस्ट्रेलियाको अस्सी फरेक्स एन्ड फाइनेन्स, कुवेतको अलमुल्ला एक्सचेन्ज, मलेसियाको प्लेसेड एक्सप्रेस, युकेको एस मनी ट्रान्सफर र अमेरिकाको प्लेसेड एक्सप्रेस मार्फत सिधै नेपालमा रहेको खातामा जम्मा गर्न सकिने आकर्षक ब्याज दरको साथै अनलाइन तथा मोबाइल ब्याङ्किङ साथमा अन्य निशुल्क सुविधाहरू।
मेगा बैंकको रेमिट, मेगा रेमिट विश्वासिलो, देश विदेश भरि नै विश्वास जित्दै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड।
मञ्जुश्री फाइनान्स लिमिटेडमा नेपाल अधिराज्यभर जुनसुकै एटीएमबाट पैसा निकाल्दा कुनै पनि शुल्क नलाग्ने मञ्जुश्री विशेष बचत खाता
8.25% ब्याज दर,
नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त।
मञ्जुश्री फाइनान्स लिमिटेड, नयाँ बानेश्वर काठमाडौँ।
फोन 01-47-84-170,
न्यू रोड काठमाडौँ।
फोन 01-42-22-103।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। चिकित्सा शिक्षा सुधारको माग गर्दै 10 दिनदेखि डडेलधुरामा अनसन बसेका डाक्टर गोविन्द केसीले हिजो अनसन तोड्नु भएको छ। डाक्टर केसीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्र सार्वजनिक गर्दै 17 पटकको अनसन तोड्नु भएको हो। भारतको नयाँ नक्सामा नेपाली सीमा मिचिएको जानकारी उहाँले सोमबार पाउनु भएको थियो। त्यस लगत्तै उहाँले अनसन स्थगित गर्ने मूड बनाएको सहयोगी डाक्टर जीवन छेत्रीले बताउनुभयो। मोदीलाई पत्र लेखेर अनसन स्थगित, आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएको छ। आपूर्तिकर्ता र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको मिलेमतमा उपकरण खरिदमा करोडौं रुपियाँ अनियमितता भएको पाइएको हो। निर्देशनालय स्रोतका अनुसार अल्ट्रासाउण्ड उपकरण महँगो मूल्यमा खरिद गरिँदा झन्डै 6 करोड रुपियाँ अतिरिक्त बजेट खर्च भएको छ। आजका पत्र पत्रिकामा समाचार छ।
स्थानीय तहको रिक्त पदमा मंगसिर 14 गते हुने उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान 10 देखि दिउँसो 1 बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ। 1 नगर प्रमुख, 3 गाउँपालिका अध्यक्ष, 1 गाउँपालिका उपाध्यक्ष र 43 वडा अध्यक्षका लागि उपनिर्वाचन हुनेछ। पत्रपत्रिकामा समाचार छ।
नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार सोमबार विद्युत माग 21,184 मेगावट आवर अर्थात 1,169 मेगावट मात्रै थियो। तर प्राधिकरणकै प्रक्षेपण अनुसार विद्युतको माग 2,225 मेगावट हुनुपर्ने हो। एकाध वर्षमा पुसको दोस्रो तेस्रो साता विद्युत माग वर्षभरिकै उच्च मागमा पुगे पनि अधिकांश वर्ष लक्ष्मी पूजाकै दिन सबैभन्दा बढी माग हुने गरेको छ। विद्युत माग घटेको घटै आजको कारोबारमा समाचार छ।
उपत्यकाको चक्रपथ विस्तारको क्रममा 400 रुख काटिएका छन्। चक्रपथ विस्तारका लागि सड़क क्लियरेन्स गर्न रुख काटिएको हो। सड़क विभागले दशैं अगाडि कलंकीबाट रुख काट्न शुरू गरेको थियो। सरकारले चक्रपथ विस्तारका क्रममा पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्म 8 लेन विस्तार गरेको थियो। दोस्रो चरणमा कलंकीदेखि महाराजगंजसम्मको 8 5.5 किलोमिटर 8 लेन विस्तार शुरू भएको छ। त्यसका लागि रूख काट्ने तथा बिजुलीको पोल हटाउने काम भइरहेको सड़क विभागले जनाएको छ। यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत राजमार्ग स्तरोन्नति तथा 4 लेनमा विस्तार गरिने नारायणगढ़ बुटवल खण्डको काम वातावरणीय प्रभाव मूल्याङ्कन ईआईएमा आएको समस्याका कारण अगाडि बढ़न सकेको छैन। सड़क खण्ड विस्तारका लागि शिलान्यास गरिएको 8 महिना बित्न लाग्दा पनि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन बारे अन्तिम स्वीकृति प्रदान हुन सकेको छैन। प्रधानमन्त्री केपी ओलीले चैत 8 गते सो सड़क खण्ड विस्तारका लागि शिलान्यास गर्नुभएको थियो। नारायणगढ़ बुटवल सड़क रूख काट्ने विवादले विस्तारमा अवरोध, चक्रपथ विस्तार गर्न काटिए 400 रूख आजका पत्र पत्रिकामा समाचार छ।
उपत्यकामा रातको समयमा दैनिक 5 वटा भन्दा बढी सवारी दुर्घटना हुने गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति गुड्ने गाड़ीको अनुपातमा दुर्घटना बढी हो। 2075 साल असारदेखि 2076 असारसम्म उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुरमा 8511 वटा दुर्घटना परेका छन्। साँझमा दैनिक 5 दुर्घटना आजको कान्तिपुरमा समाचार छ।
र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले आप्रवासी श्रमिकद्वारा भोगिरहेका समस्याको समाधान श्रमिक पठाउने र लिने दुवै देशको साझा समस्या भएकाले उनीहरूको मानव अधिकार लगायतका अधिकार संरक्षणका लागि सबै जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा हिजोदेखि काठमाडौँमा शुरू भएको आप्रवासी कामदारको मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँले वैदेशिक रोजगारीलाई रोक्न नसकिने भन्दै त्यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउँदै लैजानुपर्ने आवश्यकता औल्याउँदै श्रम गन्तव्य मुलुकले सीप्र क्षमताको आधारमा आफ्ना देशका नागरिक सरह सेवा सुविधा दिने प्रबन्ध गर्नुपर्ने बताउनुभयो। गोर्खापत्रमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको महाराष्ट्रमा हिजो राष्ट्रपति शासन लागू गरिएको छ। सरकार गठनका लागि भएका प्रयास असफल भएपछि राज्यपाल भगत सिंह कोश्यारीले राष्ट्रपति शासनका लागि सिफारिस गर्नुभएको थियो। उहाँको सिफारिसलाई मन्त्री परिषदले स्वीकृत गरेपछि हिजो साँझ भारतीय राष्ट्रपति रामनाथ कोविन्दले हिजो राष्ट्रपति शासन लागू गर्नुभएको हो। यद्यपि उक्त निर्णयको महाराष्ट्रको प्रमुख दल शिवसेनाले भने चर्को विरोध गरेको छ। शिवसेनाले राष्ट्रपतीय शासन विरूद्ध हिजो नै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। शिवसेनाले राष्ट्रपति शासनका लागि कोश्यारीले गरेको सिफारिस विरूद्ध मुद्दा दायर गरेपछि त्यसको संवैधानिक र न्यायिक निरूपण सर्वोच्च अदालतले गर्ने भएको छ। महाराष्ट्रमा राष्ट्रपति शासन आजको कान्तिपुरमा समाचार छ।
अब खेल समाचार। तेस्रो खेलसम्म अपराजित यात्रा कायम राख्दै नेपाल बंगलादेशमा जारी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनशीपको फाइनलमा पुगेको छ। शहीद सुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा हिजो सम्पन्न लीगको आफ्नो तेस्रो खेलमा आयोजक बंगलादेशमाथि सोझो सेटमा जित निकाल्दै नेपालले अन्तिम खेल अगावे फाइनलमा स्थान बनाएको हो। नेपालले लीगको अन्तिम खेल आज मालदिवसँग खेल्नेछ। पराजयसँगै बंगलादेशको फाइनल पुग्ने सम्भावना समाप्त हुँदा मालदिवसले पनि एक खेल अगावै उपाधिका लागि नेपालसँगको भेट पक्का गर्यो। बंगलादेशले लीगको अन्तिम खेलमा आज किर्गिस्तान विरूद्ध चुनौती प्रस्तुत गर्नेछ। मालदिवस विरूद्ध पनि जित निकाल्दै नेपाल अपराजितको रूपमा लीगमा शीर्ष स्थान हासिल गर्ने दाउमा छ। 3 खेल सम्पन्न हुँदा तुलनात्मक रूपमा नेपाल मालदिवसभन्दा बलियो देखिएको छ। एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल नेपाल र मालदिवस उपाधिका लागि भिड्ने आजका पत्र पत्रिकामा समाचार छ।
13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साकको उद्घाटन मंगसिर 15 गते काठमाडौँमा शुरू हुँदैछ। निर्धारित समयमै प्रतियोगिता गर्नुपर्ने बाध्यात्मक अवस्थाबीच पछिल्लो केही सातादेखि रंगशाला बनाउने कामले उल्लेख्य गति लिएको छ। रंगशाला निर्माणमा खेलकुद मन्त्री स्वयं खटिएका छन्। कामदार पनि रात दिन नभनी काम गरिरहेका छन्। सहकर्मी कोमल विश्वकर्माको रिपोर्ट।
काम त अहिले राम्रै गतिमा भइरहेछ गेमको लागि भनेर होइन, अब सकिए नसकिने आउने ठाउँमा छ, जस काम चाहिँ भइरहेछ।
भक्तपुरका गंगाराम प्रजापति दशरथ रङ्गशालामा भइरहेको कामको गतिलाई हेरेर निकै उत्साहित हुनुहुन्छ। नेपालमा हुने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेलकुद मेलाको रूपमा लिइएको दक्षिण एसियाली खेलकुद साकको तयारी अहिले हेर्न लायक छ। केही दिन अघिसम्म भीभीआईपी प्याराफिटको छानो राख्ने कार्य शुरू नहुँदा खेलै नहुने शंका अहिले दूर भएको छ। कारण अहिले प्याराफिटको छानो राख्ने कामले तीव्रता पाएको छ। प्याराफिट निर्माणको जिम्मा लिएका उपेन्द्र बम।
गेम त भइहाल्छ नि, हाम्रो कारणले रोकिँदैन गेम हुन्छ। त्यो हामी चाहिँ स्ट्रक्चर यो छाना हाल्ने काम लगायत सबै इन टाइममै अब खेलकुद पर्सलाई बुझाउँछौँ। त्यो त्यसमा समस्या छैन, अलिकति कामको चाप चाहिँ अब राति पनि गर्नुपर्ने, 3-4 सिफ्ट अब 24 आवरै काम गरेर भयो भने सिद्धाउनुपर्ने।
राष्ट्रको प्रतिष्ठासँग जोडिएको 13 साग आयोजनाको मिति 2 पटक सरेर मङ्सिरका लागि तय भएको हो। यसपालि पनि निर्धारित समयमै प्रतियोगिता आयोजना प्रति ढुक्क नभएपछि युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा आफै निर्माण स्थलमा खटिनु भएको छ। साग खेललाई भव्यतापूर्वक सम्पन्न गर्ने कुरामा आफू उत्साहित र विश्वस्त रहेको मन्त्री विश्वकर्माको भनाई छ।
म विश्वस्त छु, हामी मक्सिर 15 साग गेम भव्यतापूर्वक समुद्घाटन गर्छौँ र साग भव्यतापूर्वक सफलतापूर्वक सम्पन्न गर्नका लागि अहिले सबै क्षेत्रबाट जुन उत्साहजनक चासो सरकार सहयोग सद्भाव जुन प्राप्त भइरहेछ र यसले सागको भव्यतामा कुनै समस्या नआउने कुरामा विश्वस्त छु।
रङ्गशालाको कामलाई तीव्र बनाई समयमै सक्न सम्बन्धित सबैजना लागि परे पनि अवलोकन गर्न गएका कतिपयलाई भने समयमै निर्माण सकिने हो कि भन्ने चिन्ता पनि छ। काभ्रेका उपेन्द्र चौधरी,
मलाई यहाँ आएको आधा घण्टा जति भयो, यहाँ चाहिँ मन्त्रीजी पनि आउनु भएको थियो, आफै पनि काम अडाइराख्नु भएको छ अनि यसो गर्नु उसो गर्नु सबै टेक्निकल टिमहरू पनि एकदमै लागेको जस्तो देखिन्छ, तर यो सर्ट टाइममा अलिक गाह्रै देखिन्छ।
उसो त आशंका हुनु स्वाभाविक भए पनि प्राविधिक र कामदारको कामको गतिलाई हेरेर अनुमान गर्दा पनि रङ्गशालाको निर्माण समयमै सकिने बताउनुहुन्छ खेलकुद मन्त्री जगत विश्वकर्मा।
त्यो आशंका हुनु स्वाभाविक छ, जो हामीले इन्जिनियर ओभरसियरहरू जो हाम्रो प्राविधिकहरूसँग जुन हाम्रो नियमित रूपमा जुन कुराकानी भइरहेको छ, जुन हिसाबले कामको स्पिड अगाडि बढिरहेको छ, त्यो कुरा हेर्दा हाम्रो कार्य प्रगति समय सीमा सबै कुराहरू हेर्दा यसमा आशंका गर्नुपर्ने कुनै पनि अवस्था देखिँदैन। यस हिसाबले मैले सबैलाई ढुक्क अनुरोध गर्न चाहन्छु कि 5-7 गतेसम्ममा प्याराफिटको छाना हाल्ने सम्पूर्ण काम सम्पन्न हुन्छ।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
सरकार सीमा सुरक्षा सशक्त बनाउँदै 100 भन्दा धेरै सुरक्षा पोस्ट थप्ने तयारी।
पार्टीभित्र सरकार विरोधी मोर्चा कमजोर बनाउने प्रधानमन्त्रीको रणनीति, मन्त्री बन्न नेताहरूको दौडधुप।
अमेरिका जान खोज्दा बन्धक बनाइएका 4 नेपालीको उद्धार, 5 जना अझै गिरोहको कब्जामा।
भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू, प्रमुख दल शिवसेनाको चर्को विरोध, सर्वोच्चमा रिट।
र एसियन महिला सेन्ट्रल जोन भलिबल उपाधिका लागि नेपाल र मालदिप्स भिड्ने।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। ईश्वरी र नरेन्द्र विदा हुन्छ। नमस्कार।